यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। देश र जनताका हितलाई सर्वोपरि राखेर लोकतान्त्रिक प्रणालीलाई स्थगित गर्न सरकार कटिबद्ध भएको प्रधानमन्त्रीको भनाई। 18 वर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी कानूनमा सहमति भएकोमा उहाँद्वारा खुशी व्यक्त। काठमाडौँ विश्वविद्यालय र धुलीखेल अस्पताल बीचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन। र जापानका प्रधानमन्त्रीद्वारा पार्टी नेताका लागि चुनाव नलड्ने निर्णय। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूनाका रूपमा अगाडि बढ़ाइएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया थालनी भएको 18 वर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी कानूनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुशीको विषय भएको बताउनुभयो। उहाँले सहमतिका साथ कानून पारित हुने चरणमा पुगेको र कानूनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने र सहमतिका साथ आयोगहरू बनाउने बताउनुभयो।
पीड़ित मैत्री कुनै करकापमा नपरिकन सहमतिको साथ यस दस्तावेजलाई अगाडि बढ़ाएका छौं। यो कानूनको रूपमा अगाडि बढ़ाएका छौं। यो हामी सबैका लागि शान्तिका पक्षधर हामी सबै छौं र हामी सबै शान्तिका पक्षधरहरूका लागि यो खुशीको विषय छ। ऐन बनिसकेपछि हामी यस अन्तर्गत आयोगहरू निर्माण गर्नेछौं र आयोगलाई काम गर्न एक त यस कानूनले अनुकूलता प्रदान गरेको छ, अर्को सरकारको तर्फबाट म भन्न चाहन्छु सहमतिका साथ नै ती आयोगहरू पनि बन्नेछन्, प्रभावकारी आयोग बन्नेछ र त्यसलाई सरकारको तर्फबाट पूराका पूरा सहयोग हुन्छ र मैले विश्वास लिएको छु सबै राजनीतिक दलहरूको तर्फबाट पनि सत्यनिरूपण तथा मेलमिलाप आयोग र त्यसै गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन सम्बन्धी यी दुईटै प्रश्नमा सही निष्कर्षका साथ हामी छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दुनियाँलाई हामी दिन सफल हुनेछौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रका मूल्य मान्यता विपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट गर्नुभएको छ। प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिस्पर्धा सहितको लोकतान्त्रिक प्रणाली संघर्षबाट ल्याइएकोले देश र जनताको हितलाई सर्वोपरि राखेर लोकतान्त्रिक प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको प्रष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले लोकतन्त्रका मूल्य मान्यतालाई अझ बढ़ी सुदृढ़ र समयानुकूल गर्न तथा जनताका लागि सेवा र सुशासन प्रभावकारी रूपमा दिन सकिने गरी देश र जनताको आवश्यकताका आधारमा संविधानको संशोधन गर्न सकिने बताउनुभयो। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले टीआरसी विधेयक कानूनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताउनुभयो।
शान्ति प्रक्रियाका बाँकी भागहरू पूरा गर्न नसक्दा अन्यलता एवं पीड़ितको न्याय पाउने अधिकार पूर्जित भएको थियो। उक्त जटिल कामलाई नेपाली राजनीतिक दलहरूले आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रभाव गर्न वर्तमान संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा भएको राष्ट्रिय सहमतिले सिद्ध गरेको छ। नेपालले शान्ति प्रक्रियामा अविलम्बन गरेको नीति विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय रहेको छ। सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पीड़ा दिएको छ। लामो समयदेखि द्वन्द्व पीड़ितहरू न्यायको खोजिया बसेका छन्। उचित परिपूर्ण हुन नसकेको कारण पीड़ित स्वयं र परिवारजनले थप पीड़ा बेहोर्नु परेको छ। यो विधेयक कानून बने पश्चात द्वन्द्वका सबै पीड़ितहरूलाई न्यायको अनुभूति गर्नेछन् भन्ने मैले विश्वास लिएको छु।
उहाँले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय कानूनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढ़ाइएको र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न लागि परेको बताउनुभयो। विधेयकले द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको भन्दै देउवाले सबै दलहरू मिलेर बनाइएको संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको पनि बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियाको अनुभव मौलिक रहेको भन्दै देशको माटो जलवायु संस्कृतिमा हुर्किएको शान्ति प्रक्रिया भन्दै यसमा अरू देशको नकल नरहेको समेत प्रष्ट पार्नुभयो। टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको भन्दै परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको यात्रामा अगाडि बढ़न फराकिलो बाटो प्राप्त गरेको बताउनुभयो। नेपालको शान्ति प्रक्रियाले सबै नेपालीका लागि दिगो शान्तिको जग बसाइदिएको र शान्ति सम्झौताको जगमा आज नेपाल लैंगिक तथा सामाजिक समावेशीकरणको संवैधानिक व्यवस्थाको हिसाबले विश्वको प्रगतिशील व्यवस्थाका रूपमा स्थापित भएको पनि बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकमाथिको छलफल जारी रहेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकताका विषयमा सरकारवाला पक्षसँग छलफल गरेको छ। सिंहदरबार स्थित समितिमा आज भएको छलफलमा गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थामा आबद्ध सरकारवाला पक्षले सदाचार नीति प्रत्येक संघ संस्थामा आवश्यक भएको बताउनुभयो। सरकारवाला पक्षहरूले संघीयता अनुसारको कानून आवश्यक भएको भन्दै नागरिक मैत्री ऐन ल्याउनुपर्ने, विभिन्न संघ संस्थालाई एकद्वार प्रणालीबाट स्थापन गर्न ऐन ल्याउनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले राष्ट्रिय सभाले विज्ञ समूह राखेर राष्ट्रिय सदाचार नीति बनाउनुपर्ने र यसबाट प्रत्येक निकायले आफ्नो आचार संहिता बनाउनुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलीखेल अस्पताल बीचमा भएको सहकार्यलाई आगामी 5 वर्षसम्म कायम राख्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयको 97 सभामा कुलपति हसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पताल बीच देखिएको असमझदारी र समस्या छलफल गरी समाधान गर्न निर्देशन दिनुभएको हो। धुलीखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्था बीच विवाद र अन्यल उत्पन्न भएको थियो। सभामा धुलीखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डाक्टर भोला थापालाई प्रश्न पार्न समय दिनुभएको थियो। पूर्व उपकुलपति डाक्टर सुरेश राज शर्मा सहितको राय लिएर कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न आवश्यक ठानिएकाले सहकार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको हो। नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विदाई भेट गर्नुभएको छ। अध्यक्ष प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास कुमलटारमा भेट गर्नुभएको हो। भेटको अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिँदै नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीको काल धेरै नै सफल र उत्कृष्ट भएको बताउनुभयो। शोक्रममा अध्यक्ष प्रचण्डले नेपाल अस्ट्रेलिया सम्बन्धलाई थप मजबूत बनाउन राजदूत फेसिलिटीले खेल्नु भएको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले विदाई भेट गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा नेपालका लागि अस्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा मन्त्री भण्डारीले राजदूत भोल्कलाई बधाई ज्ञापन गर्नुभयो। अस्ट्रेलिया नेपालको मित्र राष्ट्र हुनका साथै विकास प्रक्रियाको महत्वपूर्ण साझेदार रहँदै आएको, अस्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली समुदायलाई अस्ट्रेलियामा उपलब्ध सहयोगका लागि अस्ट्रेलियन सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो। सो अवसरमा राजदूत भोल्कले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन तथा शिक्षाको क्षेत्र थप विस्तार, सुदृढ सन्तुलित हुने विश्वास व्यक्त गराउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। नेपाल प्रहरीले 1 किलो 400 ग्राम कोकिनसहित 2 विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रूपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जिमा अब्दुल्ला मन्जी र भारतीय नागरिक के चुचो बीच तासोलाई पक्राउ गरी आज सार्वजनिक गरेको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो। पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाण्डुबाट लागू औषध मुद्दामा म्याद थप अनुमति दिए अनुसन्धान भइरहेको जनाइएको छ। नेपालमा मनसून पछिको पछिल्लो दुई महिनामा मनसून जन्य सहित सबै खालका विपदबाट 211 जनाको मृत्यु भएको छ। कुल 48 जना बेपत्ता भएका छन् भने 143 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। गत जेठ 28 पछि मनसूनजन्य घटनाबाट 170 जना र अन्य विपदबाट 41 जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ़ बुटौल सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। दाउनेमा भासिएको सड़क मरमतको काम चलिरहेका बेला गैराती लेदो सहितको पहिरो झरेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वेदबहादुर पौडेलले जानकारी दिनुभयो। किसान र व्यापारीको मिलेमतोमा काँचो स्याउ निर्यात हुन थालेपछि जुम्लालाई कड़ाई गरिएको छ। हरेक वर्ष काँचो स्याउ निर्यात हुँदा जुम्लाको पहिचान नै खतरामा पर्न थालेको भन्दै काँचो स्याउ बेच्ने तयारी गरेका व्यापारीको गोदाम भदौ 5 गतेसम्म सील समेत गरिएको छ। जुम्लाबाट संवाददाता सागर परियारको यो रिपोर्ट।
जुम्ला भाषा संस्कृति पर्यटनसँगै स्याउ उत्पादनका हिसाबले पनि आत्मनिर्भर जिल्ला हो। जुम्लामा एकै वर्षमा स्याउ निर्यातबाट मात्रै 50 करोड़सम्म आमदानी हुने गरेको छ। अर्ग्यानिक परिचय पाएको जुम्ली स्याउको माग बजारमा भने अत्यधिक मात्रामा छ। तर हरेक वर्ष व्यापारी र किसानको मिलेमत्वमा काँचो स्याउ निर्यात हुँदा जिल्लाको पहिचान नै खतरामा पर्ने समस्या रहेकाले काँचो स्याउ निर्यात रोक्नु पर्नेमा तिला गाउँपालिका 9 का किसान हर्कबहादुर बुढाले जोड़ दिनु भएको छ।
अर्काले यति फाइदा खा म कति फाइदा खाउँला भनेर चाहिँ जनताले नबुझेर रिसर्च गरेर काँचो च्याउ बुटेबाट टिपेर लडाई गरेर नगरी यसरी लिएको कारणले जुम्ला जिल्लाको माल अर्ग्यानिक छ भनेर राष्ट्रको कुरा काँचो च्याउ तल पुर्याएर आफै बेचत गर्ने जुम्लीकै बेचत जुम्लीको किसानको बेचत हो।
जुम्लाबाट भदौ 2 सातापछि मात्रै स्याउ निर्यात गर्ने काँचो स्याउ टिप्न नदिने विषयमा हरेक वर्ष छलफल र निर्णय भए पनि कार्यान्वयनमा चुनौती देखिएको छ। नियमन गर्दा गर्दै पनि साउन 2 साता तिलाबाट 2 टरक भन्दा बढी काँचो स्याउ बाहिरी जिल्लामा पुगिसकेको छ। बाँकी रहेको तर परिपक्व नभएको स्याउ लिने क्रममै रहेकाले काँचो स्याउ टिप्न र निर्यातमा प्रतिबन्ध लगाउनु पर्ने किसान कलिबहादुर रावतले बताउनुभयो।
भदौको पहिलो हप्तातिर पाक्दा यहाँको ट्याक्क राम्रो हुन्छ, अर्ग्यानिक पनि हुन्छ, त्यहाँका खाने मान्छेले स्याउ राम्रो खान पाओस् हाम्रो लक्ष्य हो। अब उनीहरूले स्याउ नजान लागि त कडाई गर्नुपर्छ, पुलिसले प्रशासनले पनि अति टाइट गर्नुपर्छ।
जुम्लाको तिला गाउँपालिकाले गत साउन 13 गते सूचना जारी गर्दै आगामी भदौ 5 गते भन्दा अगाडि स्याउ टिप्न र निर्यात गर्न नपाइने आग्रह गरेको थियो। स्याउ परिपक्व नहुँदै निर्यात गर्दा अर्ग्यानिक जुम्लाको पहिचान नै खतरामा पर्ने भएकाले तिला गाउँपालिकाले काँचो स्याउ संकलन तथा निर्यातमा कडाई गरेको हो। तर किसान र व्यापारीले अटेरी गर्दै काँचो स्याउ लिन थालेका व्यापारीको गोदाम नै सिल गरिएको छ भने भदौ 5 गतेसम्म स्याउ संकलन तथा निर्यात कार्यलाई पूर्ण रूपमा रोक्ने तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ। हरेक वर्ष हुने काँचो स्याउको निर्यातलाई रोक्न स्याउ संकलन र निर्यातको समय तोक्न र किसानले पाउने मूल्य निर्धारण गर्ने विषयमा ठोस नीति बनाउन तर्फ सरकारवालाले ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
जुम्लामा काँचो स्याउ निर्यातमा रोक सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय प्रसंग। जापानका प्रधानमन्त्री फुमियो किसिदाले सत्तारूढ़ लिबरल डेमोक्रेटिक पार्टी एलडीपीको नेताका रूपमा पुनः उम्मेद्वारी नदिने निर्णय गर्नुभएको छ। यो सँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ। पार्टीलाई नयाँ शुरूआत चाहिने अब आफूले उम्मेद्वारी नदिने किसिदाले बताउनु भएको बीबीसीले जनाएको हो। र विद्यार्थी आन्दोलनका कारण बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोड्नुभएकी शेख हसिनाले पछिल्ला घटनाक्रमबारे पहिलो पटक प्रतिक्रिया दिँदै देशमा दंगा मचाउनेलाई कार्यवाहीको माग गर्नुभएको छ। हसिनाका छोरा साजिब वाजिदले सामाजिक सञ्जालमा आमाका तर्फबाट सार्वजनिक गरेको प्रतिक्रियामा दंगा गर्नेलाई कार्यवाहीको माग गरिएको हो। साथै हसिनाले आफ्ना पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको शालिग तोड़फोड़ भएको घटनामा पनि न्याय पाउनुपर्ने उल्लेख गर्नुभएको छ। मा भएको हिंसा र आगजनीका कारण देशमा कैयौं निर्दोषले ज्यान गुमाउनु परेकोमा हसिनाले दुःख व्यक्त गर्नुभएको छ। आरक्षणको विरोधमा चलेको आन्दोलन उत्कर्षमा पुगेपछि हसिनाले 5 अगस्तमा बांगलादेश छोड्नु भएको थियो। उहाँ अहिले भारतमा बसिरहनु भएको छ। बांगलादेशमा भने नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देश र जनताका हितलाई सर्वोपरि राखेर लोकतान्त्रिक प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। 18 वर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी कानूनमा सहमति भएकोमा उहाँद्वारा खुशी व्यक्त। काठमाडौँ विश्वविद्यालय र धुलीखेल अस्पताल बीचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन र जापानका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वका लागि चुनाव नलड्ने निर्णय। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।